संसद गतिविधि,
संसद गतिविधि,
संसद गतिविधि।
नमस्कार, कार्यक्रम संसद गतिविधिमा हार्दिक स्वागत छ।
संघीय संसद सचिवालयको सहकार्यमा रेडियो नेपालबाट तयार पारेको यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:40 बजेदेखि 15 मिनट प्रसारण हुने गर्दछ। संसदीय काम कार्यवाहीको प्रभावकारिता र गुणस्तरीय कानून निर्माणका माध्यमले संसदलाई जनमुखी बनाउँदै संसदीय गतिविधिहरूलाई नागरिकसम्म पुर्याउन यो कार्यक्रम तयार पारिएको हो। आजको कार्यक्रममा संघीय संसद र सभा अन्तर्गत समितिसँग सम्बन्धित केही जानकारी र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हासँग गरिएको कुराकानीका साथमा विधेयक पारित प्रक्रियाका बारेमा एक सामग्री प्रस्तुत गर्नेछौं। कार्यक्रमको आरम्भ गर्दैछौ संघीय संसद र सभा अन्तर्गत समितिसँग सम्बन्धित केही जानकारीबाट।
प्रतिनिधि सभाको असार 20 गतेको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक 2076 सर्वसम्मतिले पारित गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक 2076 पारित गरियोस् भनी सभा समक्ष पेश गर्नुभएको थियो। प्रतिनिधि सभाको असार 20 गतेकै बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका औषधि तेस्रो संशोधन विधेयक 2079, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक 2079 र रेलवे विधेयक 2079 टेबल गर्नुभयो। यस्तै बैठकले नीति अनुसन्धान प्रतिष्ठान विधेयक 2076 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले नेपालको संविधानको धारा 53 एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 दफा 41 बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2077-78 सभा समक्ष पेश गर्नुभयो। यस्तै बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भएका विनियोजन विधेयक 2079, आर्थिक विधेयक 2079, राष्ट्र ऋण उठाउने विधेयक 2079 तथा ऋण तथा जमानत 25 संशोधन विधेयक 2079 विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल गर्नुभयो। यस्तै बैठकमा कानून न्याय तथा मानवाधिकार समितिका सभापति कृष्ण भक्त पोखरेलले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2079, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2079 सभा समक्ष पेश गर्नुभयो। यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य देवेन्द्र राज कणेलले सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2079 सभा समक्ष पेश गर्नुभयो।
प्रतिनिधि सभाको असार 22 गते बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबिन गर्न 11 सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ। समितिमा खगराज अधिकारी देव प्रसाद गुरूङ, पुष्पा भूषाल, प्रदीप गेवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मण लाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव सदस्य रहनुभएको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभा नियमावली 2075 बमोजिम सो समिति गठन गरिएको हो। समितिलाई 10 दिनको कार्य अवधि दिइएको छ।
राष्ट्रिय सभाले COVID-19 संकट व्यवस्थापन विधेयक 2078 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको असार 20 गतेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले COVID-19 संकट व्यवस्थापन विधेयक 2078 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो।
संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीयता कार्यान्वयनका सम्बन्धमा देखिएका राजनीतिक, कानूनी र प्रशासनिक कठिनाईका बारेमा अध्ययन शुरू गरेको छ। सिंहदरबारमा असार 22 गते आयोजित पत्रकार सम्मेलनमा समितिले संविधान सभाका सदस्य, विभिन्न मन्त्रालयका मन्त्री, सचिव, प्रदेशका प्रमुख सचिव, प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष एवं पदाधिकारी महालेखा परीक्षक लगायत सरकारवालासँग संघीयता कार्यान्वयनका सम्बन्धमा छलफल गरेको समितिका संयोजक खिमलाल देवकोटाले जानकारी दिनुभयो। समितिका संयोजक देवकोटाले राजनीतिक संघीयता, प्रशासनिक संघीयता र वित्तीय संघीयता कार्यान्वयनको अवस्थाका बारेमा अध्ययन गरी संघीय व्यवस्थालाई प्रभावकारी कामयाबी बनाउन सुझाव दिइने बताउनुभयो। संघीयता कार्यान्वयनका सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक संरचना लगायतका सबै पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्ने गरी गत जेठ तेस्रो साता राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा संयोजक रहेको संसदीय विशेष समिति गठन भएको थियो। समितिमा राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, डाक्टर बिमला राई पौड्याल, उदयबहादुर बोहरा, माया प्रसाद शर्मा, रामचन्द्र राई र प्रमिला कुमारी हुनुहुन्छ।
सभामुख अग्निप्रसाद सापकोटाले असंलग्न आन्दोलनको अभियानका पक्ष राष्ट्रका सांसदहरू बीचको सहकार्य अभिवृद्धि गर्न बाकु सम्मेलन महत्वपूर्ण रहेको बताउनु भएको छ। अजरबैजानको बाकुमा असार 16-18 गतेसम्म भएको असंलग्न आन्दोलनका सभामुखहरूको सम्मेलनमा सहभागी भएर असार 19 गते स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख सापकोटाले युवा जनशक्ति परिचालन, लैंगिक समानतालाई बढ़ावा दिने, जलवायु परिवर्तन, खाद्य संकट, आर्थिक मन्दी जस्ता विषयलाई असंलग्नताको सिद्धान्तले मात्र समाधान गर्न सक्छ भन्ने विषयमा समान धारणा आएको बताउनुभयो।
यो जलवायु परिवर्तन, खाद्य संकट, त्यसै गरी यो मानवीय संकटको रूपमा देखा परिरहेको छ, यो चाहिँ आर्थिक मन्दी पनि देखा परिरहेको छ, यसलाई चाहिँ असंलग्नताको सिद्धान्तले मात्रै चाहिँ हल गर्न सक्छ, कुनै पक्ष र विपक्षमा लागेर यो हल हुन सक्दैन भन्ने कुरा पनि नामको र हामीले पनि त्यसै गरी प्रस्तुत गरेका थियौँ। र खास गरी मैले प्रस्तुत गरेको प्रस्तुतिमा अथवा राष्ट्रको दृष्टिकोणमा हामीले के भनेका थियौँ त भन्दाखेरि यो असंलग्नताको सिद्धान्तको सान्दर्भिकता, अपरिहार्यता चाहिँ धेरै गुणा बढेर गएको छ अहिले, र यसलाई चाहिँ हामीले अगाडि बढाउनु पर्छ, अझ यसलाई सुदृढ गर्नुपर्छ। यसको सुदृढ गर्नुको विकल्प छैन, यो अपरिहार्य आवश्यकता बनेर गएको छ अहिलेको विषयमा तनाव कम गर्नका लागि भन्ने कुरा पनि त्यहाँ हामीले राख्यो।
सभामुख सापकोटाले संयुक्त राष्ट्रसंघ पछिको ठूलो मञ्चका रूपमा रहेको नन अलाइन्ड मुभमेन्ट पार्लियामेन्टरी नेटवर्कको सम्मेलनका क्रममा विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटवार्ता भएको जानकारी दिनुभयो।
राष्ट्रिय सरकार समितिले समितिको निर्देशन कार्यान्वयनको अवस्थाका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ। समितिको असार 20 गते बसेको बैठकमा कोविड 19 को रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने औषधि र खोप, चीनमा मेडिकल साइन्स अध्ययन गरेका विद्यार्थीहरूको इन्टर्नशिपको व्यवस्था, खाद्य पदार्थ र खानेपानीको निगरानी, हैजा लगायतका विषयमा सांसदहरूले स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षण गराउनुभयो।
राज्य व्यवस्था तथा सुशासन समितिको असार 23 गते बसेको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन 2076 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल पश्चात पारित गरेको छ। यसअघि समितिको असार 20 गते बसेको बैठकमा विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल भएको थियो।
संसदीय प्रणाली र प्रक्रियाको जानकारी नागरिक समक्ष पुर्याउने र नागरिक चेतना जगाई नागरिक र संसद बीच सम्बन्ध स्थापना गर्ने उद्देश्यका साथ संघीय संसद सचिवालय संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा अन्तर्गतको नागरिक सम्बन्ध शाखा मार्फत विद्यार्थीहरूलाई संसद बैठक अवलोकन गराउने कार्य शुरू भएको छ। हालसम्म 13 विद्यालयको करिब 1300 विद्यार्थी तथा शिक्षकहरूले संसद बैठक अवलोकन गरेका छन्। संसद बैठक अवलोकन गर्न इच्छुक विद्यालयहरूले शिक्षक तथा विद्यार्थीको नाम, ठेगाना, सम्पर्क नम्बर र संख्या सहित संघीय संसद सचिवालयलाई पत्र पठाउनु पर्नेछ।
कार्यक्रम संसद गतिविधिमा अब हामी सुनाउँदैछौ राष्ट्रिय सभाको कामकारीको विषयमा केन्द्रित रहेर राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हासँग गरिएको कुराकानी।
राष्ट्रिय सभाले गरेका प्रयास वा राष्ट्रिय सभाका महत्वपूर्ण कार्यहरूलाई कसरी लिन सकिन्छ?
राष्ट्रिय सभामा हामी आइसकेपछि पहिलो प्रयत्न हाम्रो के रह्यो भने समयमा सभा र यसका मिटिङहरू निर्धारित समयमा शुरू गरेर निर्धारित समयमा सक्ने प्रयत्न गर्यौं। यो एउटा राम्रो शुरूआत हो र हामीलाई के अपेक्षा छ भने यो राज्यका सबै अङ्गहरूले र समाजका सबै अङ्गहरूले पनि यो पालन गर्नुपर्छ। त्यो भनेको लक्ष्य प्राप्तिमा पनि निर्धारित समयमा निर्धारित लक्ष्य प्राप्ति गर्ने कुरासँग जोडिन्छ यो। त्यसकारण यसले समग्र राष्ट्रको विकासको लागि एउटा महत्वपूर्ण माध्यम एउटा साधन बन्न सक्छ भन्ने हामीलाई लाग्छ र त्यो अभ्यस्त हामी भएका छौँ। एउटा त्यो महत्वपूर्ण काम हो। अब ऐनहरू बनेक कार्यान्वयनमा के भयो भनेर पनि मापन नगर्ने, बनाएछ के ऐन बनाएछ कस्तो कार्यान्वयनको फाटो के छ नहेर्ने थियो, त्यसको अहिले मापन गर्ने कुराहरू पनि हामीले सुरु गरेका छौँ। यसको अभिलेख राख्ने र यसलाई कसरी गरेका छ भनेर हामी हेर्छौँ। र अर्को भनेको राष्ट्रिय सभामा कुनै पनि विधेयकहरू अड्केर लामो समय यसै रहने स्थिति हामीले हुन दिएका छैनौँ। आएपछि त्यसलाई प्रक्रियागत हिसाबले मिन ढंगले छलफल गर्ने कुरा विधान समितिमा जति पनि हामी छलफल गर्छौं त्यसले मागे जति र सहमति बनाउने अर्को कुरा। शुरूमा विधेयक आउँदाखेरि यो त गाह्रो हुन्छ कि जस्तो भए पनि निचोडमा चाहिँ हामी फेरि त्यो सहमति बहुमत हुँदाहुँदै पनि त बहुमतले मात्रै भनेर हामी सकभर त्यता लाग्दैनौँ।
संसदमा चाहिँ अहिले पनि धेरै विधेयकहरू होल्ड हुँदा कानूनहरू बन्न सकेनन् भन्ने छ। राष्ट्रिय सभामा आइसकेका विधेयकहरू होल्ड भएर बसेका छन् कि छैन, अथवा अवस्था कस्तो छ राष्ट्रिय सभामा?
अब मैले राष्ट्रिय सभाको कुरा गर्दाखेरि पुराना विधेयकहरू राष्ट्रिय सभामा अल्झेर बसेको अवस्था छैन। राष्ट्रिय सभाले 2075 अहिलेसम्म 12 विधेयकहरू प्रतिनिधि सभामा पठाएको छ, राष्ट्रिय सभामा उत्पत्ति भएका र ती फिर्ता भएर आउन बाँकी छ। 75 अहिलेसम्मका 12 विधेयकहरू छन् र अहिले राष्ट्रिय सभामा 8 विधेयक हामीले विधान समितिले पास गरेर पनि राष्ट्रिय सभामा आएको छ। ती 8 विधेयकलाई एक दिनको मात्रै बैठकमा प्रक्रिया पुर्याउन पास गर्न बाँकी हो। तर अब त्यो के छ भने अहिले राष्ट्रिय सभाले त्यो पास गरेर प्रतिनिधि सभामा पठाइदियो भने प्रतिनिधि सभाको त चुनाव हुँदैछ, अब त एक दुई महिनाभन्दा हाउस चल्ने स्थिति नहोला। अब त्यहाँ गएर ती सबै फेरि फिर्ता आएनन् भने के हुन्छ? प्रतिनिधि सभा गइसकेपछि भने 8 विधेयक यदि हामीले अहिले पठायौं र पठाएर त्यहाँबाट फिर्ता आएन भने त्यो 8 विधेयक हामीले यो मेहनत गरेर पास गरेको, यसको प्रक्रियादेखि समय कति लाग्यो, लागत कति लाग्यो, यसको खर्च मेहनत सबै कुराहरू हेर्दाखेरि त्यो धेरै ठूलो छ। त्यो चिज सबै लस हुन्छ किनकि त्यो शून्यमा जान्छ, स्थिति त्यसको अब नभए बराबर हुन्छ। त्यसकारणले होल्ड गरेर राखेका छौँ हामीले। यदि प्रतिनिधि सभाले हामी छिटो प्रक्रियाबाट यही सदनबाट यी 8 पठाउँछौँ फिर्ता हामीलाई पठाइदियो हामी पास गरेर पठाउँछौँ भन्यो भने हामी अहिले जहिले पनि भोलिकै हाउसबाट हामी पास गरिदिन सक्छौँ, त्यो स्थितिमा छ। यसकारण एउटा बाहिर जे खालको एउटा प्रसार बन्यो अहिले, अझ हाम्रो चाहिँ कार्यव्यवस्थामा गएर हामीले हेऱ्यौँ भने के छ त, उहाँले लिस्ट नै दिनुहुन्छ, चार्ट नै दिनुहुन्छ, हाम्रो त एकदम तयार छ। हामीसँग त्यस्तो कुनै विधेयकहरू पनि अड्केर बसेको राष्ट्रिय सभाले गर्दाखेरि यो विधेयक आएन भन्ने छैन।
अध्यक्षज्यू, जस्तो कि संघीयता कार्यान्वयनको 5 पुग्नै लाग्दा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले चाहिँ संघीयता कार्यान्वयनको अध्ययन शुरू गरेको छ। यो अध्ययनलाई चाहिँ संघीयता कार्यान्वयनमा कतिको सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ?
राष्ट्रिय सभाले एउटा संकल्प प्रस्ताव पास गर्यो र यो समिति बनायो, त्यसकारण यो अत्यन्तै महत्वपूर्ण विषय हो किनकि संघीयताको अभ्यास गरेको हामीले चुनावपछि नै 5 त पुग्यो स्थानीय तहको चुनावबाट नै। 5 भनेको धेरै लामो प्रक्रियाको लागि त केही होइन होला, तर हाम्रा नयाँ अभ्यासको लागि यो पनि लामै अवधि हो। एक कार्यकाल कुनै पनि तहको सकिँदाखेरि एउटा संसदको पनि अब सकिँदैछ, संघीय र प्रदेश स्थानीय तहको त सिद्धियो र अर्को चुनाव भइसक्यो। यति बेलाको हिसाबमा यसको कार्यान्वयन कस्तो भयो, के अप्ठ्यारा रहे, के सप्ठ्यारा भए, अब यसलाई कसरी अगाडि बढाउन सकिन्छ, अहिले त फेरि संघीयताको बारेमा विभिन्न खालका प्रश्नहरू आएका छन्, ती प्रश्न किन आउने स्थिति बन्यो, ती नआउनको लागि के गर्नुपर्छ र कसरी यसलाई प्रभावकारी बनाउने, किनकि यो आफै साध्य होइन, साधन हो, यसलाई प्रयोग गर्ने कुरामा कमी भयो भने यसको बारेमा वितृष्णा आउँछ। त्यसकारण यसको अध्ययन गरेपछि सङ्घ पाङ्गो के छ त, अप्ठ्याराहरू के हुन्, सजिला राम्रा पक्ष के छन्, ती राम्रालाई राम्रोसँग अगाडि बढाउने, अप्ठ्याराहरूलाई अब कसरी त्यसलाई चाहिँ सहजीकरण गर्ने अनि सुधार्नुपर्ने विषयहरू के भए, त्यो हेरिसकेपछि संघीयता कार्यान्वयन गरौं भन्ने इमान्दारपूर्वक लाग्नेहरूको लागि ठूलो आधारपत्र नै तयार भन्छ यसले। र त्यो सबै गर्ने काम राष्ट्रिय सभा भनेको त फेरि संघीयताको यो कडी पनि जोड्ने एउटा कडी हो। यो त
कानून निर्माणको सवालमा राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहसँग पनि छलफल गर्ने अनि त्यसपछि राष्ट्रिय सभाका समितिहरूमा अध्यक्षज्यू समेत जाने जुन अभ्यासको शुरू भएको छ, यसले चाहिँ यो समग्र कानून निर्माणमा चाहिँ कस्तो प्रभाव पारेको महसुस गर्न सकिन्छ?
वास्तवमा मलाई अहिले लागिरहेछ अलि पहिलेबाट पनि समितिको बैठकहरूमा जानुपर्दो रहेछ भन्ने अहिले मलाई लागिरहेछ। त्यही लागेर नै हामी शुरू गर्यौँ। त्यो जाँदा निश्चित रूपमा पनि त्यहाँका अप्ठ्याराहरू आफैले त्यहाँ देख्दाखेरि, अध्यक्ष नै आयो भन्दाखेरि उहाँहरू पनि अझै जागरूक भएर त्यो विषयमा बोल्नुहुन्छ, अनि आफूले पनि व्यवहारबाट उहाँले भनेको यता मलाई रिपोर्टिङ गरेर मैले त्यहाँको बारेमा बुझ्नु, त्यहीँ गएर प्रत्यक्ष अनुभव गर्ने कुरा स्वभावैले फरक हुन्छ। त्यसकारण त्यो चिज हुँदाखेरि त्यसलाई प्रभावकारी बनाउनलाई के सुधार्नुपर्ने, कसरी जाने, उहाँहरूलाई मैले केही सुझाव दिनुपर्ने देखियो भने पनि त्यो कुराहरू हुने भयो र अनि गर्नुपर्ने कठिनाईहरू के छन्, सहजीकरण गर्न सजिलो हुने, यसले एउटा राम्रै सन्देश जान्छ, सन्देश मात्र होइन कि यसले राम्रो परिणाम ल्याउनतिर सबैलाई उन्मुख गराउँछ, समितिप्रति सबैको चासो बढ्छ भन्ने मलाई लाग्छ। प्रदेश र स्थानीय तहमा पनि यस्ता छलफलहरूले पहिलो कुरा त कहाँ के कठिनाई छ भन्ने कुरो थाहा पायो। कहिलेकाहीँ संघले कुनै कानून बनाउँदाखेरि प्रदेशतिर स्थानीय तहलाई नै आफू नै संघलाई केन्द्रित गर्न सक्छ नि, तर त्यसले प्रदेशमा के कठिनाई परिरहेछ त्यो कुरो महसुस बुझ्न पाइयो। प्रदेशलाई चाहिँ त्यसलाई अझ अनुकूल बनाउने गरी कानून निर्माण गर्नुपर्ने, स्थानीय तहलाई गर्नुपर्ने निर्माण गर्दाखेरि अनुकूल हुने कुराहरू अनि बाजिँदैन, यसले गर्दा के हुन्छ, दोहोरोपना हुँदैन, कानूनमा बाजिने हदका स्थितिहरू रहँदैनन् र एक अर्कोबाट सिक्ने कुराहरू हुन्छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हा। अबको पालोमा यहाँहरूमा आज प्रस्तुत गर्दैछौ विधेयक पारित गर्ने प्रक्रिया सम्बन्धी तयार पारेको एक सामग्री।
संसदीय प्रणाली अवलम्बन गर्ने मुलुकहरूमा संसदको मुख्य कार्यको रूपमा कानून निर्माण गर्ने कार्य रहेको छ। कानून निर्माणका लागि संसदद्वारा निश्चित विधि र प्रक्रिया पूरा गरी विधेयक पारित गरिन्छ। विधेयक भनेको कानूनको मस्यौदा हो भने संसदमा प्रवेश हुनु अगाडिको अवस्थामा विधेयकलाई विधेयकको मस्यौदा भनिन्छ। विधेयक पारित गर्ने प्रक्रियाको बारेमा जानकारी दिनुहुँदै संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डे,
सदनमा प्रस्तावक मान्य सदस्य वा सरकारको तर्फबाट सम्बन्धित मन्त्रीज्यू अथवा प्रधानमन्त्रीज्यूले विधेयकलाई चाहिँ छलफललाई अगाडि बढाउन सक्नुहुन्छ। त्यसरी बढाउने क्रममा यो छलफललाई प्रवेश गर्न अगाडि त्यहाँ अलिकति हामीसँग दुविधा के छ भने एउटा विरोधको सूचना राख्न पाउने पनि छ र यो छलफललाई प्रवेश गराइयोस् भन्ने हिसाबले सम्बन्धित सदस्यले पेश गर्न पनि पाउनुहुन्छ। त्यो विरोधको सूचना यदि आयो भने त्यसको पहिला निराकरण हुन्छ। विरोधको सूचना यदि बहुमतले पारित भयो भने विधेयक प्रवेश गर्न पाउँदैन। यदि त्यो पारित भएन भने चाहिँ विधिवत रूपमा विधेयक संसदमा चाहिँ छलफललाई अगाडि बढ्छ। यदि मान्य सदस्यज्यूहरूले कुनै दफामा चित्त नबुझेमा उहाँले संशोधन राख्न सक्नुहुन्छ। त्यो संशोधन राखेका कुराहरू विधेयक शाखाले नै कम्पाइल गरेर सम्मान्य सभामुखज्यूको स्वीकृतिमा त्यसलाई दफावार छलफललाई तयार गर्छ। यो दफावार छलफल गर्ने क्रममा हाउसमा विधेयक प्रवेश गरिसकेपछि सदनमै छलफल पनि हुन सक्छ र समितिमा लैजाने पनि हुन सक्छ। यदि समितिमा पठाइयो भने समितिमा छलफल हुँदा त्यसमा समितिले प्रतिवेदन तयार गरेर फेरि हाउसमा लैजान्छ र दफावार छलफल सँगसँगै समितिको प्रतिवेदनमाथि पनि छलफल हुन्छ र यसलाई छलफल निष्कर्षमा पुर्याउने काम मतदानबाट हुन्छ। यसरी फर्स्ट रिडिङ, सेकेन्ड रिडिङ र थर्ड रिडिङ गरेर तीनवटा रिडिङबाट विधेयकहरू छलफल हुने गर्छन्। यो चाहिँ प्रतिनिधि सभामा प्रवेश गरेको छ भने यही प्रक्रिया राष्ट्रिय सभामा पनि हुन्छ। यदि राष्ट्रिय सभामा प्रवेश गरेको छ भने राष्ट्रिय सभाबाट सकेपछि प्रतिनिधि सभामा पुनः यो साइक्लिक प्रोसेस चाहिँ दोहोरिन्छ।
दुई सदनात्मक संसदीय प्रणाली भएका मुलुकमा दुवै सदनमा विधेयक पारितका प्रक्रियाहरू पूरा गरिन्छन्। यसबारे थप प्रश्न पार्नुहुँदै प्रवक्ता डाक्टर पाण्डे,
दुवै हाउसबाट विधेयकले आफ्नो चरण पूरा गरिसकेपछि सभामुखज्यूले यसको प्रमाणित गर्नुहुन्छ। यदि यो तल्लो हाउसबाट प्रवेश गराएछ भने, माथिल्लो हाउसबाट प्रवेश गराएछ भने सामान्य अध्यक्षज्यूले प्रमाणित गर्नुहुन्छ र यो प्रमाणित गरिसकेको विधेयक चाहिँ सामान्य राष्ट्रपतिज्यूले प्रमाणीकरण गर्नुहुन्छ। यसपछि यो कानूनको रूपमा परिवर्तन हुन्छ।
कुनै पनि विधेयकले संसदीय प्रक्रिया पूरा गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानून बन्छ।
कार्यक्रम संसद गतिविधिको अर्को श्रृंखला, यहाँहरूले असार 29 गते बुधबार बिहान 7 बजेको समाचारपछि सुन्न सक्नुहुनेछ।
हवस् त श्रोता, कार्यक्रम संसद गतिविधि आजलाई यति नै। अर्को हप्ताको शुक्रबार बिहान 7:40 बजे विविध विषयका साथ उपस्थित हुने नै छौ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी साथीहरू चन्दा विष्ट र अर्जुन श्रेष्ठसँगै म अच्युत अरियाललाई पनि विदा दिनुहोस्। नमस्कार।